السلام علیکم. پاکستان میں اس وقت رات کے 8, بھارت میں 8:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بجے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے بلٹن کے ساتھ. امریکہ کی ریاست الاسکا کے انتخابی نتائج بدھ کو آ گئے ہیں, جس میں ریپبلکن صدارتی امیدوار ڈونلڈ ٹرمپ کو کامیابی ملی ہے. امریکہ کی اب تک 47 ریاستوں اور دارالحکومت واشنگٹن ڈی سی کے غیر حتمی اور غیر سرکاری نتائج کا اعلان ہو چکا ہے, اور مزید 3 ریاستوں کے نتائج آنا باقی ہیں. امریکہ کے بیشتر ذرائع ابلاغ نے غیر سرکاری اور غیر حتمی نتائج کے مطابق جو بائیڈن کو ملک کا 46 صدر قرار دیا ہے. جن ریاستوں کے نتائج آ چکے ہیں ان کے مطابق جو بائیڈن 279 اور صدر ٹرمپ 217 الیکٹورل ووٹ حاصل کر چکے ہیں. صدر ٹرمپ کے انتخابی عملے نے متعدد ریاستوں میں دھاندلی کا الزام عائد کرتے ہوئے مقدمے دائر کر دیے ہیں, اور تازہ ترین مقدمے میں پینسلوینیا میں نتائج کی تصدیق روکنے کی استدعا کی گئی ہے. جارج واشنگٹن یونیورسٹی میں قانون کے پروفیسر پال شیفبرٹ مین کا کہنا ہے کہ اگر دھاندلی کے ٹھوس ثبوت پیش کیے جاتے ہیں تو اس ریاست میں نتائج تبدیل ہو سکتے ہیں, تاہم ان کے بقول ایسا ایک انتہائی اقدام ہوگا اور یہ جمہوری نظام کو نقصان پہنچانے کے مترادف ہوگا. بدھ کے روز امریکہ میں ویٹرنز ڈے یعنی سابق فوجیوں کے دن کے موقع پر صدر ڈونلڈ ٹرمپ نے آرلنگٹن قبرستان میں ان نامعلوم فوجیوں کی یادگار پر پھول چڑھائے جنہوں نے جنگ میں اپنی جانوں کی قربانی دی تھی. دونوں رہنماؤں نے اس موقع پر کوئی بیان جاری نہیں کیا. نومنتخب صدر جو بائیڈن نے بھی فلاڈیلفیا میں کورین جنگ کی یادگار کا دورہ کیا. امریکہ کے نومنتخب صدر جو بائیڈن نے رون کلین کو وائٹ ہاؤس کا نیا چیف آف اسٹاف مقرر کر دیا ہے. بائیڈن نے عبوری عرصے کے دوران مقرر کیے گئے اپنے مشیروں سے بھی ملاقات کی. جو بائیڈن نے بدھ کو ایک ٹویٹ میں رون کلین کو چیف آف اسٹاف مقرر کرنے کا اعلان کیا. رون کلین اس سے قبل جو بائیڈن کی نائب صدارت کے دوران ان کے چیف آف اسٹاف کی بھی خدمات انجام دے چکے ہیں. بائیڈن نے کہا کہ کلین کے وسیع تجربے اور تمام سیاسی جماعتوں کے ساتھ مل کر کام کرنے کی صلاحیت کی مجھے وائٹ ہاؤس میں ضرورت ہے, کیونکہ ہمیں ایک بحران کا سامنا ہے اور یہ لوگوں کو متحد کرنے کا وقت ہے. بدھ کو جو بائیڈن نے 20 جنوری تک اپنی حلف برداری کے عرصے کے دوران عبوری عرصے کے لیے مقرر کیے گئے مشیروں سے ملاقات کی. امریکہ کے ریڈیو فری یورپ اور ریڈیو لیبرٹی افغانستان سروس کے ریڈیو آزادی کے رپورٹر الیاس دائی آج جمعرات کے روز ہلمند میں ایک بم دھماکے میں ہلاک ہو گئے ہیں. افغان اہلکاروں کا کہنا ہے کہ الیاس دائی اور ان کے بھائی صوبے ہلمند کے دارالحکومت لشکر گاہ میں پریس کلب کی طرف جا رہے تھے جب ان کی گاڑی ایک بم دھماکے سے تباہ ہو گئی. اس بم دھماکے میں الیاس دائی ہلاک ہو گئے جبکہ ان کے بھائی اور 2 دیگر افراد زخمی ہوئے ہیں. الیاس دائی تقریباً 10 سال سے ریڈیو آزادی کے لیے رپورٹنگ کر رہے تھے. اگرچہ اس علاقے میں 1 ماہ سے طالبان کے حملے جاری ہیں, تاہم کسی بھی گروپ نے فی الحال اس بم حملے کی ذمہ داری قبول نہیں کی ہے. افغانستان کے صدر اشرف غنی نے کہا ہے کہ افغانستان کے دشمنوں نے الیاس دائی کو قتل کرتے ہوئے اپنے جرائم کو پوشیدہ رکھنے اور افغان میڈیا کی آواز کو دبانے کی کوشش کی ہے. پاکستان کی طرف سے فائنینشل ایکشن ٹاسک فورس کی شرائط کے مطابق کالعدم تنظیموں کے خلاف کارروائی جاری ہے. لاہور کی انسدادی دہشت گردی کی خصوصی عدالت نے کالعدم جماعت دعویٰ کے 3 رہنماؤں کو جماعت کے لیے غیر قانونی طور پر فنڈ جمع کرنے اور غیر قانونی سرگرمیوں میں ملوث ہونے کے الزامات کے تحت درج 2 مزید مقدمات میں قید کی سزائیں سنائی ہیں. ماہرین کا کہنا ہے کہ ان اقدامات کے بغیر پاکستان گرے لسٹ سے نہیں نکل سکتا. پاکستان کو ایف اے ٹی ایف کی شرائط ہر حال میں پورا کرنی ہوگی. دنیا بھر میں کورونا وائرس سے سب سے زیادہ متاثرہ ملک امریکہ میں نومبر کے پہلے 10 دن میں 10 لاکھ سے زائد افراد عالمی وبا سے متاثر ہوئے ہیں. جان ہاپکنز یونیورسٹی کے کورونا وائرس ریسورس سینٹر کے مطابق اب تک امریکہ میں کورونا وائرس سے 1 کروڑ سے زائد افراد متاثر ہو چکے ہیں, جو کسی بھی ملک میں وبا سے متاثر ہونے والے افراد کی سب سے بڑی تعداد ہے. امریکہ کی وسط مغربی ریاستیں اس وقت کورونا وائرس سے سب سے زیادہ متاثر ہیں, جہاں پر ہسپتالوں میں مریضوں کی تعداد ریکارڈ سطح پر پہنچ چکی ہے. خبریں ختم ہوئیں.
वॉइस ऑफ अमेरिका वाशिंगटन से हम आपके लिए प्रोग्राम पेश कर रहे हैं राउंड टेबल।
अस्सलाम वालेकुम सामीन, शहनाज अजीज हाजिर है वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से। कई हफ्तों से हम बात करते चले आए हैं अमरीकी इंतखाबात पर। वैसे तो इंतखाबात में भी जो अहम तरीन मौजू था वो COVID-19 ही था, लेकिन अब इस वक्त काफी तश्वीशनाक इजाफा हो रहा है दुनिया भर में COVID-19 के केसेस में। बात करते हैं अमरीका की और पाकिस्तान की, तो दोनों जगह नए मरीजों की तादाद भी बढ़ी है, अमवात में भी इजाफा हो रहा है। इसके साथ साथ एक मुस्बत खबर ये आई चंद रोज पहले कि फाइजर ने अपनी वैक्सीन के Phase 3 के ट्रायल्स के बाद इतला दी है कि उसमें 90% तक कामयाबी उन्हें हासिल हुई है। तो इस वक्त दुनिया में सैकड़ों की तादाद में इदारे इस वैक्सीन की तैयारी पर काम कर रहे हैं, और जैसे कि बहुत से माहिरीन कहते हैं कि जैसे एक दौड़ लगी हुई है। तो पाकिस्तान की अगर बात करें तो वहाँ चीन की तैयार की हुई एक वैक्सीन पर ट्रायल हो रहे हैं, वहाँ भी ये मरहला Phase 3 में दाखिल हो चुका है, हम उस पर भी बात करेंगे। जहाँ तक वैक्सीन का ताल्लुक है तो कोरोना वायरस टास्क फोर्स के सरबरा और साबिक वजीर बराए इंफॉर्मेशन टेक्नोलॉजी डॉक्टर अताउर रहमान का कहना है कि जिस वैक्सीन की तैयारी की बात की जा रही है उसे -80 डिग्री सेंटीग्रेड के दर्जा हरारत पर रखना होगा, और पाकिस्तान समेत तीसरी दुनिया के तमाम मुल्कों में 80 डिग्री पर ट्रांसपोर्ट मौजूद नहीं है। उनका ये भी कहना था कि चीन की वैक्सीन पर क्लिनिकल ट्रायल्स कामयाब है और पाकिस्तान की सूरत हाल में इसकी ज्यादा इफादियत भी है। तो चलिए बात करते हैं पाकिस्तान और अमरीका दोनों जगह वैक्सीन के लिए होने वाले ट्रायल्स पर। पहले बात करते हैं कराची के इंडस अस्पताल में इन्फेक्शियस डिजीज के एक माहिर डॉक्टर नसीम सलाहुद्दीन से। इंडस हॉस्पिटल उन इदारों में से एक है जहां चीन की वैक्सीन पर ट्रायल्स किए जा रहे हैं, और डॉक्टर नसीम सलाहुद्दीन उसकी प्रिंसिपल इन्वेस्टिगेटर हैं। इसके अलावा अस्पताल के फाउंडर और CEO डॉक्टर बारी साहब से भी। एक बात आपको बता दूं कि डॉक्टर बारी ने ये किया कि जब उनके हॉस्पिटल में वैक्सीन के लिए ट्रायल्स शुरू हुए तो उन्होंने खुद ये वैक्सीन ली, अपनी अहलिया को दी और इसी तरह अपने बेटे को भी। तो ये बहुत अच्छी मिसाल है, और से डॉक्टर बारी का मकसद ये है कि लोगों को बताया जाए कि ये कतई तौर पर नुकसानदेह नहीं है और वो इसके ट्रायल्स के लिए आगे आए। तो चलिए थोड़ी देर में डॉक्टर बारी से भी बात करेंगे, पहले डॉक्टर नसीम सलाहुद्दीन। तो डॉक्टर नसीम, बहुत शुक्रिया इस अहम मौजू पर बात करने के लिए, हमारे साथ शामिल होने का। जिस वैक्सीन पर काम कर रहे हैं इस वक्त, पहली बात तो ये कि वो कौन से फेज में है और कौन से मुल्क की वैक्सीन।
ये वैक्सीन कैनसाइनो बायो वैक्सीन मैन्युफैक्चरर्स हैं चाइना में। यूं तो बहुत सारे वैक्सीन के प्रोड्यूसर्स पूरी दुनिया में है, मखले कोई 200 से ऊपर हो गए, और उनके जो कैंडिडेट वैक्सीन जिसे कहते हैं वो अभी बहुत सारे ट्रायल्स पे है, कोई Phase 1, कोई Phase 2, कोई Phase 3 में है। लेकिन ये वैक्सीन कैनसाइनो बायो चाइना में बनी हुई है। इन्होंने मार्च में Phase 1 ट्रायल किया हुआ था इसका। Phase 1 मतलब ये कि उन्होंने कम थोड़े से लोगों को ये वैक्सीन दी सिर्फ ये देखने के लिए कि इसके कोई नुकसान तो नहीं होते। तो उस वक्त उन्होंने मैं 100 लोगों के ऊपर ये ट्रायल किया और देखा कि कोई ऐसा खराब इफेक्ट नहीं है, जो को कि उन्होंने 3 डोजेज में किए, कम दरमियाना और एक ज्यादा बढ़ा के। तो उन्होंने देखा कि जो दरमियाना मकदार है वायरस का उस पर ट्रायल उन्होंने मजीद किया, और जो भी 100 लोगों को जो इसमें उन्होंने शामिल किया उनमें किसी को कोई ऐसा खतरनाक साइड इफेक्ट असर नहीं हुआ। फिर उसके बाद उन्होंने 2 माह बाद Phase 2 ट्रायल किया जिसमें 607 लोगों को उन्होंने शामिल किया। अब इस ट्रायल में जो Phase 2 ट्रायल जिसे कहते हैं उसमें वो ये देखना चाहते हैं कि ये जो इंजेक्शन उनको लगाते हैं, नंबर 1 उनके लिए कोई यानी कि उसमें कोई खतरा नहीं है। दूसरा असर जो देखना चाह रहे हैं उसकी एफिकेसी यानी कि इस इंजेक्शन की अफादियत कितनी रहती है। तो ये इन्होंने मई में शुरू किया और इसके जो रिजल्ट है वो देख रहे हैं, और उस ट्रायल में भी इन्होंने देखा कि किसी को कोई नुकसान नहीं पहुंचा और उसकी अफादियत भी देखी जो कि बहुत ही अच्छी थी, यानी कि उसके जो कुव्वत मुदाफियत के खलिये हैं बॉडी में, एंटीबॉडीज हैं, सेल्स हैं, वो बहुत अच्छी तरह से बढ़ते जा रहे हैं और इनमें से किसी को भी कोविड नहीं हुआ। तो अब उन्होंने Phase 3 का इरादा किया। Phase 3 में वो चाहते हैं कि कम से कम 40,000 वॉलंटियर्स के ऊपर ये ट्रायल किया जाए. और उन्होंने इसमें जिन ममालिक का इंतखाब किया उनमें साउथ अमेरिका में ब्राजील, चिली, अर्जेंटीना, फिर सऊदी अरेबिया, रशिया और पाकिस्तान. पाकिस्तान के अंदर जो सेंटर्स इन्होंने जिनका इंतखाब किया वो इस्लामाबाद में शिफा इंटरनेशनल, लाहौर में शौकत खानम और यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज, और कराची में आगा खान यूनिवर्सिटी और इंडस हॉस्पिटल, जहाँ पे मैं इसकी प्रिंसिपल इन्वेस्टिगेटर हूँ.
तो नसीम साहब ये बताइए मुझे कि आपने कहा कि 40,000 कुल हैं, तो पाकिस्तान में मैंने कहीं पढ़ा था कि शायद 4,000 वॉलंटियर्स हैं.
पाकिस्तान में नहीं, उन्होंने हमें ये कहा हुआ है कि ये 5 अस्पताल में टोटल हमें 10,000 केसेस करने चाहिए, 8 से 10,000 दिसंबर की एंड तक के. तो ये हमने इस्लामाबाद में जिन्होंने सितंबर की शुरू में शुरू किया, और इंडस ने हमने यहाँ पर अक्टूबर की 11 से शुरू किया. उसके कुछ ऐसे कंडीशंस होते हैं, वॉलंटियर्स होते हैं, तो किसी पे जोर जबरदस्ती नहीं, लेकिन ये बात से बात जब फैलती है और लोग देखते हैं कि इसके कोई ऐसे खराब असर नहीं है बल्कि फायदा ही हो सकता है, तो फिर वो हमारे पास आते हैं ये ट्रायल के लिए.
तो कितने लोगों पे आपने यहाँ पर अपने अस्पताल में आपने 100 लोगों पे किया जैसा कि आपने बताया?
अभी हमने तकरीबन 750 लोगों को किया हुआ है. इस्लामाबाद में इन्होंने 1,700 से ऊपर हो गए, कराची में इंडस में हम 700 किया हुआ है, और बाकी अस्पतालों में किसी ने 600 किया, किसी ने 300 किया, किसी ने कम ज्यादा इस तरह हुआ है. लेकिन इसको अभी हम और बढ़ाने लगे हैं, और उम्मीद ये है कि दिसंबर की एंड तक हम 500 अस्पताल में अगर हमने 8 से 10,000 केसेस कर लिए तो फिर ये ट्रायल अख्तिताम पे पहुंचेगा.
तो डॉक्टर नसीम, जाहिर है कि ये एक ऐसी चीज है, शुरू में आपने विजिट किया कि पूरी दुनिया में एक दौड़ लगी हुई है इस वैक्सीन की तैयारी के लिए, तो क्या इसमें कोई बहुत सीक्रेसी भी इन्वॉल्व है कि मतलब शेयर नहीं करते एक दूसरे से, या बताते हैं कि किस तरह ये वैक्सीन के बारे में तफसील जो भी मेडिकल इन्फॉर्मेशन होती है?
जो फेज 1 और फेज 2 के ट्रायल्स तो अच्छी तरह से लैंसेट जो कि बड़ा नामवर जर्नल, मेडिकल जर्नल है, उसमें अच्छी तरह से ये पब्लिश हुआ है और पूरी दुनिया पढ़ सकती है. बल्कि हमने भी ये ट्रायल को इतने आसानी से नहीं अपनाया जब तक कि हम भी कन्विंस थे कि ये ट्रायल फेज 1 फेज 2 बहुत अच्छी तरह से हुआ. इसमें कोई सीक्रेट नहीं है, पूरे इसके तरीके का लिखा हुआ है, हर तफसील लिखी हुई है.
तो अभी ताज़ा तरीन जो यहाँ काफी मीडिया में आ रहा है कि फाइजर ने वैक्सीन तैयार की है, और उनका कहना यह है कि वो 90% जो है कामयाब साबित हुई ट्रायल जो की उन्होंने, ह्यूमन ट्रायल. तो क्या फर्क है इसमें या चाइना जो कर रहा है वैक्सीन तैयार उसमें?
फाइजर के जो वैक्सीन तैयार किया उसके तरीके कार कुछ और हैं, जिसे कहते हैं उसका जो बुनियाद है mRNA, मैसेंजर RNA, जो के वायरस का एक अंदरूनी हिस्सा है जो जीन कोडिंग करता है. और कैनसाइनो के तरीके का लेबोरेटरी में मुख्तलिफ है, जिसमें वायरस के इर्द गिर्द छोटे जैसे नोक से बने हुए हैं, उसे हम कहते हैं एस स्पाइक, तो वो उसके जरिए बना हुआ है. इसमें दो प्रॉब्लम्स हैं कि एक तो इसकी जो स्टोरेज है उसे हमें उनको -80 डिग्रीज पे फ्रीज करना पड़ता है वैक्सीन को, और -80 डिग्रीज हर जगह पे तो मुमकिन नहीं है, तो ये उनको बड़ी हिफाजत से रखना होगा -80 डिग्रीज तक के. उसके बाद कैनसाइनो का है, वो आम रेफ्रिजरेटर में आप रख सकते हैं 2 से 8 डिग्रीज तक के, ये स्टोरेज के लिए. और जब किसी को ये इंजेक्शन लगाते हैं तो फिर वो थोड़ी देर बाद फ्रिज से निकलता है और फिर उनको लगा लेते हैं रूम टेम्परेचर पे. इसमें एक बड़ा फर्क ये है. दूसरा फर्क ये है कि फाइजर की वैक्सीन आपको 2 बार लगवाना पड़ता है, डे 0 पे और फिर 3 हफ्ते बाद दोबारा लगाना होता है ताकि उसकी कुव्वत मदाफियत अच्छी तरह से ऊपर रहे. कैनसाइनो की वैक्सीन का ट्रायल जितना हुआ है वो सिर्फ 1 डोज 1 वक्त लगाना होता है. उसके बाद ये ट्रायल तो कंपनी देख रही है कि 1 साल के बाद उसकी कुव्वत मदाफियत कितनी रह रही है ब्लड के अंदर, ताकि उनको दोबारा सेकेंड डोज 2 दफा ना लगाना पड़े. तो ये 2 बड़े डिफरेंसेस फर्क हैं फाइजर और कैनसाइनो की वैक्सीन में.
تو آپ لوگوں نے جو جن لوگوں کو دی ویکسین, یہ وہ لوگ تھے جنہیں کووڈ ہو چکا تھا, کرونا وائرس ہو چکا تھا, یا صرف مدافعت کے لیے صحت مند لوگوں کو بھی؟
جب والنٹیئر کو بلاتے ہیں تو ان کو پوری طرح سے یہ بات سمجھاتے ہیں, پورے ٹرائل کے ہر بات بتاتے ہیں, اور پھر اگر وہ راضی ہوتے ہیں تو پھر ہم ان کو انکلوڈ کرتے ہیں. اس کے بعد ان کو بہت سارے سوال ہم پوچھتے ہیں, میں خیال ہے کوئی 25 سوال ہیں ان کے صحت کے بارے میں. اگر ان کو کووڈ ہوا تھا کبھی بھی پچھلے مہینوں کے اندر, یعنی کہ ان کا یہ جو پی سی آر پازیٹیو تھا, تو ان کو ہم شامل نہیں کرتے. پی سی آر اس کا ٹیسٹ ہوتا ہے جو ناک کے اندر سواب لگا کے اور پھر وہ لیبورٹری میں ٹیسٹ کرتے ہیں جایا کہ یہ وائرس موجود ہے یا نہیں. تو یہ تو عام ٹیسٹ ہے, اور یہ پورے دنیا میں یہی ٹیسٹ اب تک یہ اسی طرح سے ٹیسٹ کیا جاتا ہے. تو اگر کسی کا دلیل کے ساتھ ہمیں پتا ہے کہ اس سے کووڈ ہوا تھا, تو پھر اس کو ہم شامل نہیں کرتے. لیکن اگر کسی کو ایسے سادہ نزلہ, زکام, کھانسی کسی اور وجہ سے ہوا ہو, یا تو اس کا ٹیسٹ نہیں ہوا تھا, تو پھر ان کو ہم شامل کر لیتے ہیں. اس کے علاوہ پیشنٹ کا پورا انٹرویو لیتے ہیں, ان سے ہر بات دریافت کرتے ہیں کہ ان کی صحت کیسی ہے, اگر کوئی خاص اور لمبی بیماری نہیں چل رہی ہے, کوئی ایسی بھاری دوا نہیں لے رہے ہیں جیسے کینسر کے لیے یا اسٹیرائڈ, اور جیسے میں نے بتایا 20-25 سوال پوچھتے ہیں. حمل نہیں ہونا چاہیے عورت کو, تو یہ ساری باتیں ان سے جب اجازت نامہ لیتے ہیں اور وہ دستخط کرتے ہیں بات پوری طرح سوچ سمجھ کے, جب ہم ان کو ٹرائل میں شامل کرتے ہیں.
تو آپ کو کیا لگتا ہے, کیونکہ آپ لوگ بھی فیز 3 میں ہیں, کیا آپ کو لگتا ہے کہ فائزر نے ذرا جلدی کی اناؤنسمنٹ کرنے میں؟
فائزر نے اس کی تیاری پہلے شروع کی, اور انہوں نے بھی پوری دنیا میں مختلف ممالک میں 40,000 کیسز کر لیا. اب جتنی جلدی وہ کیسز کر لیں تو اتنی جلدی ان کا نتیجہ آئے گا. ہم بہت ہی احتیاط سے کر رہے ہیں, اور اس کا نتیجہ جب 40,000 والنٹیئرز کمپلیٹ ہو جائیں گے پھر اس کا انالیسز ہوگا. تو ہم اپنی رفتار سے چل رہے ہیں, یعنی کہ چائنا جو کر رہا ہے صحیح رفتار سے چل رہا ہے. فائزر کا مجھے اتنا نہیں پتا کہ انہوں نے کتنی تیزی سے کر لیا, لیکن میرا خیال ہے انہوں نے اپنے یہ ٹرائل ہم سے بہت پہلے شروع کیا, چائنا سے بہت پہلے شروع کیا. جی,
تو مارکیٹ میں پھر کب تک آئے گی چین کی جو ویکسین ہے؟
ہاں, یہ جیسے میں نے بتایا کہ 40,000 پورے 6 ممالک میں کمپلیٹ ہو جائے, اس کی پھر انالیسز ہوگا, بریک ڈاؤن ہوگا, اور دیکھیں گے کہ آیا کہ اس کی کامیابی کتنی ہوئی ہے, قوت مدافعت کتنی بڑی ہے. تو میرا خیال اس میں وقت لگ جائے گا. میرا اپنا اندازہ ہے کہ یہ کم از کم اگلے سال کی آخر تک اس کا نتیجہ نکلے گا, اور پھر اس کے بعد تو نتیجہ نکلے گا, پھر اس کو بڑی کوانٹیٹیز میں مقدار میں بنانا ہوگا اور دنیا بھر میں اس کو دستیاب کرنا. لیکن اس وقت چائنا اپنے جو ہائی رسک لوگ ہیں, مثال کے طور پہ ان کی ملٹری کے ہیں, ان کی پولیس کی فورسز ہیں, ان کو یہ اب سے دینا شروع کر لیا ہوا ہے انہوں نے, اور اس کی مینوفیکچرنگ شروع کر لی ہے, اور ایسے ہائی رسک لوگوں کو دینا شروع کر لیا انہوں نے. لیکن باقی دنیا میں تو یہ میں خیال ایک سال کے بعد ہی, میرا اندازہ ہے کہ سال کے بعد ہی شروع ہوگا.
تو پاکستان کے لیے کیا آپشن ہے اس میں کہ پاکستان کو کتنی مل سکے گی ویکسین؟
یہ ٹرائل کے دو حصے ہیں. نمبر ون, ایک حصہ وہ ہے یہ جتنے 40,000 ہم کر رہے ہیں یا پاکستان میں 10,000 کر رہے ہیں, ان میں آدھے لوگوں کو اصل ویکسین لگے گی اور دوسرے آدھے لوگوں کو ٹیکا لگے گا, انجیکشن لگے گا, لیکن اس میں یہ ویکسین نہیں ہوگی. اس کو ہم کہتے ہیں پلیسیبو. اور نہ مجھے پتا ہے, نہ لگانے والے کو, نہ ہماری فارمیسی کو, کسی کو نہیں پتا ہے کہ کس کو کون سا لگ رہا ہے, تاکہ پھر ہمیں وہ ایک بائس نہ ہو. تو یہ اگر فرض کریں کہ ایک سال کے اندر 100 لوگوں کو کووڈ ہو گیا ویکسین لگانے کے باوجود, تو یہ جب ٹرائل ختم ہوگا کہ جب 150 لوگوں کو اگر کووڈ ہو گیا, تو یہ ٹرائل کو روک لیں گے اور دیکھیں گے کہ کس حصے والے لوگوں کو یہ کووڈ ہوا تھا, کیا وہ ویکسین جن کو لگی ان میں زیادہ کووڈ ہوا, یا جن کو ویکسین نما انجیکشن لگا ان میں زیادہ ہوا. تو فائزر نے بھی اصل میں یہی دیکھا کہ جب اتنے سارے لوگوں میں انہوں نے ویکسین لگائی یا پلیسیبو, جسے جو ویکسین اور اس کے برعکس جس میں ویکسین نہیں تھی. پھر انہوں نے یہ دیکھا کہ جن میں ویکسین نہیں تھی ان میں کووڈ ہوا زیادہ ہوا, بنسبت جن کو ویکسین لگا تھا ان میں صرف کچھ خیال 15 لوگوں کو کووڈ ہوا. تو اس میں نتیجہ یہ پتا چلا کہ جن کو ویکسین لگی تھی وہ محفوظ رہے, کووڈ سے محفوظ رہے. اس کے علاوہ ان کی جو اینٹی باڈیز, جو قوت مدافعت کے سیلز ہیں, وہ زیادہ بہتر تھے بنسبت دوسرے حصے کے جن میں ویکسین نہیں تھی. اسی طرح کا یہ انٹرنیشنل قسم کا ٹرائل ہے, اور جہاں جہاں یہ فیز 3 ہوتا ہے وہ اسی طریقے کار کو شروع کرتے ہیں. پھر یہ دیکھا جائے گا کہ اگر اس ٹرائل کے اندر 150 لوگوں کو کووڈ ہو گیا, کیونکہ ہم ان کو ایک سال تک فالو کرتے رہیں گے, تو اگر 150 لوگوں کو کووڈ ہو گیا تو ٹرائل کو روک کے دیکھیں گے کہ آیا کہ اگر یہ ویکسین جن کو لگا تھا ان میں کووڈ نہیں ہوا یا کم ہوا بنسبت دوسرے حصے والے جن کو ویکسین نما انجیکشن لگا, تو پھر یہ ثابت ہو جائے گا کہ ویکسین کارآمد ہے. تو پھر یہ ٹرائل کو روک کے جن کو جو ویکسین نما انجیکشن لگا ان کو یہ ویکسین اصل ویکسین لگائی جائے گی. اس کے علاوہ کین سائنو کے ساتھ یہ ایک سمجھوتا ہوا ہے کہ وہ ہمیں نخلے کچھ 20 ملین ڈوزز فری دیں گے, مفت کا دیں گے تاکہ ہماری آبادی کو لگے, اور باقی جتنے لوگوں کو جتنا ہمیں ضرورت ہے وہ بہت ہی کم رقم پہ ہمیں بیچیں گے. تو اس طرح سے جو چین کے ساتھ اور یہ کین سائنو کے ساتھ ہمارا معاہدہ ہے, تو ہمارے لوگوں کو بہت فائدہ ہوگا کہ ان کو پھر بہت ہی کم رقم پہ ویکسین لگے گی.
تو جو ہے کیا بہت بڑی اور اوتھینٹک قسم کی ادارہ ہے کوئی چین کا؟
جی, ان کا ہم نے بہت ہی اچھی طرح اسٹڈی کیا. اصل میں یہ کینیڈا میں یہ بڑی لیبورٹری ان کے ساتھ مل کے یہ طریقہ کار ایبولا وائرس کے لیے شروع کیا تھا, اور جب دیکھا کہ ایبولا وائرس کا ویکسین اچھا کامیاب رہا تو انہوں نے چائنا میں یہ اسی طریقے کار سے اس ویکسین کو تیار کیا. اور ہاں, میں نے بہت اچھی طرح سے ان کا سیٹ اپ دیکھا ہوا, جا کے تو نہیں لیکن جو پڑھا ہے اور سارے ان کے جو ڈیٹیلز دیکھے, بہت ہی اچھی لیبوریٹری ہے. بلکہ کین سائنو بہت سارے اور ویکسین بھی بنا رہا ہے اور بناتا رہا ہے, جو کہ پاکستان میں بھی استعمال ہوتا ہے, نوموکوکس کا, ٹائیفوئڈ کا, میزلز کا, تو ہم وہیں سے تو اس کو خریدتے ہیں.
اچھا ڈاکٹر نسیم, یہ ایک سوال اور, جب ویکسین بن جائے گی مارکیٹ میں آ جائے گی تو کیا یہ پرسکرپشن سے ملے گی؟ کیونکہ پاکستان میں دوائیں ایسے مل جاتی ہیں بغیر کسی پرسکرپشن کے, اس کے لیے کیا صورت ہوگی؟
یہ تو بات کی بات ہے نا خالی, 2021-22 میں بات نکلے گی. جیسے میں نے بتایا 20 ملین ڈوزز تو وہ فری دیں گے, اور یہ NIH کے ذریعے ہوگا, اور میں خالی یہ ان لوگوں کو دیں گے زیادہ جو ہیلتھ کیئر ورکرز ہیں, ڈاکٹرز, نرسز, ٹیکنیشینز, جو کووڈ کے پیشنٹس کی دیکھ بھال کرتے ہیں. پھر اس کے بعد کچھ اور سلیکشن ہوگا, جیسے آرمڈ فورسز کا ہوگا, پولیس کا ہوگا, یہ کچھ پرائیورٹی بیسس پہ دیا جائے گا. اس کے بعد جو اور ویکسین ملے گی وہ پھر عام لوگوں کو فارمیسی کے ذریعے ملے گا. اب پرسکرپشن ہو ضرور پرسکرپشن سے ہی ملنا چاہیے.
اچھا جی, اس وقت صورت حال کیا ہے پاکستان میں؟
جون جولائی میں تو اتنے کم ہو گئے تھے کیسز کہ لوگ بالکل ریلیکس ہو گئے, ماسک پہن چھوڑ دیا, پارٹیاں ہو رہی ہیں, شادیاں ہو رہی ہیں, اور لوگ ملنا جلنا شروع کر دیے, کلبس کھل گئے, سب ٹھیک ہو گیا. لیکن ہمیں خطرہ یہ تھا کہ اگر لوگ زیادہ ریلیکس ہو گئے اور یہ اس کے احتیاطی تدابیر نہیں اختیار کریں تو یہ بڑھے گا یقیناً. پچھلے مخالے ایک مہینے سے اس کا ٹرینڈ یہ کہ اوپر 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 بڑھتا چلے جا رہا ہے. اب انڈس ہاسپٹل میں بھی ہم دیکھ رہے ہیں کہ ایمرجنسی روم میں زیادہ سے زیادہ لوگ آ رہے ہیں, مجھے فون کال جا رہے ہیں کہ فلاں کو ہمارے گھر والے کو ہو گیا, تو پورے پورے خاندان کووڈ میں مبتلا ہو گئے. پھر ہمارے جو وارڈز ہیں وہ بھی بڑھتے جا رہے ہیں, دوسرے اسپتال بھی یہ بتا رہے ہیں. سندھ میں بڑھ گیا بہت, ادھر مظفر آباد میں خاص طور پہ ادھر بہت ہی زیادہ بڑھنے لگا ہے. گلگت بلتستان سے رپورٹس آ رہے ہیں, کے پی سے آ رہے ہیں, ہر جگہ سے, لاہور میں بہت ہو رہے ہیں. بالکل یقیناً بہت بڑھتے جا رہے ہیں, اور اموات بھی ساتھ ساتھ بڑھتی جا رہی ہے.
تو کیا یہ آپ کو لگتا ہے کہ وہی صورت حال ہے جو چند مہینے کے
سے؟ بالکل اب وہیں پر ہم پہنچ گئے ہیں جون جولائی میں, اور امکانات یہ ہیں کہ یہ مزید بڑھے گا اگر لوگوں نے یہ اس کی احتیاط نہیں کی. اب تو انہوں نے جیسے شادی ہالز کھول دیے, اب ریسٹرکٹ کرنا شروع کیا ہے, لیکن اب ذرا دیر ہو گئی ہے نا, کیونکہ ایک بندہ اگر 10 لوگوں کو انفیکٹ کرے یا اور زیادہ بڑھتا جائے تو مجھے لگتا ہے کہ بہت زیادہ بڑھنے والا ہے. اب بھی وقت ہے کہ لوکل ایریا میں لاک ڈاؤن ہونا چاہیے, لوگوں پہ یہ بار بار توجہ ہونا چاہیے کہ ماسک پہنے, بازار میں, مارکیٹ میں, شادی ہالز میں اور مساجد میں, یہ مجھے نہیں پتا کتنا کر رہے ہیں.
تو اس وقت ایسی صورتحال پیدا ہونے کا خطرہ ہے کہ جیسے وینٹیلیٹر کم پڑ گئے تھے, بیڈز کم پڑ گئے تھے,
لگ رہا کہ ہونے والا ہے. ابھی وقت ہے, اگر لوگ سمجھ جائیں اور بات سمجھ جائیں کہ بھئی یہ ہے بیماری. پہلے تو یہ کہتے ہیں کہ بیماری ہے ہی نہیں, آپ لوگ خاموخہ کیوں کر رہے ہیں, ایسی بات نہیں, یہ پہلے بھی تھی, پھر کم ہو گئی, پھر اب بڑھنے لگی ہے, اور بہت سارے لوگ اسے متاثر ہوں گے, بہت سارے ڈاکٹرز متاثر ہوئے ہیں.
تو ڈاکٹر نسیم, کچھ آپ ہمارے سننے والوں سے کہنا چاہیں کیا کریں وہ, کیونکہ ویکسین تو ابھی ظاہر ہے کہ 1-2 سال تو ابھی لگیں گے بازار میں آنے میں, جیسے کہ آپ کہہ رہے ہیں
ویکسین تو ابھی لگنے میں بہت دیر ہے, انشاءاللہ جب آئے گی تب دیکھی جائے گی, لیکن اس کا مطلب یہ نہیں, ویکسین ہمیں لگ بھی جائے اس کے بعد بھی ہمیں احتیاط کرنا پڑے گا, کیونکہ یہ نہیں پتا, ظاہر ہے یہ تو ٹرائلز ہو رہے ہیں, اور کیونکہ فائزر نے اتنے بڑی ہمیں امید دکھائی ہے, لیکن پھر بھی یہ جب اصل عمل ہوگا تو ہم دیکھیں گے کہ بیماری کتنی کس حد تک قابو میں آئی ہے. اس وقت تو میں لوگوں کو کہوں گی کہ پلیز خدارا ماسک پہنا کریں, اور ٹھیک سے پہنے, ناک سے لے کے منہ تک کور کریں, یعنی کہ ٹوٹی پہ لٹک رہا ہے یا ناک سے نیچے ہو گیا, اچھی طرح سے ماسک پہنے, اپنا فاصلہ رکھیں کم از کم 6 فٹ ایک سے دوسرے سے, زیادہ بھیڑ نہ بنائیں بازاروں میں, میں دیکھتی ہوں جب ریڑھی کے سامنے کھڑے ہیں تو سب جم کے کھڑے ہوئے, یہ نہ کریں, اپنی احتیاط خود کریں, آپ کا بھلا ہوگا, اور پھر لوگوں کو بھی ایک بیماری سے آپ بچائیں گے یہ احتیاط کرنے, اور کیونکہ یہ وائرس نزلے کے ذریعے ہاتھوں پہ بھی لگ جاتا ہے, اور ہاتھ سے پھر آپ کی اشیاء پہ لگ جاتا ہے, کرسی, میز پہ, ہینڈل پہ, تو گھر میں صفائی رکھیں تو آپ کا ہی بھلا ہوگا, بیماری کم سے کم ہوگی, اس کے بغیر اور کوئی چارہ نہیں ہے کہ یہ آپ اپنی احتیاط خود کریں. دیہاتوں میں لوگ مانتے ہی نہیں ہے کہ بیماری ہے, لیکن وہاں پر ٹیسٹنگ نہیں ہو رہی ہے نا,
جی
اگر ٹیسٹنگ وہاں پر بھی ہوتی رہے آسانی سے تو پھر ہمیں اس کے رپورٹس زیادہ سمجھ آئیں گی. اس وقت بتا رہے کہ 1500-2000 پازیٹیو ہیں, لیکن ہمیں نہیں پتا کہ اگر آپ نے روزانہ 1,00,000 ٹیسٹ کیے تو ان میں سے کتنے پازیٹیو نکلیں گے, تو ہمیں ٹیسٹنگ کو بھی بڑھانا ہوگا.
تو کراچی میں ٹیسٹنگ کی کیا صورتحال ہے؟
کراچی میں جیسے شروع میں پبلک ہاسپٹل, گورنمنٹ ہاسپٹل ہیں, انڈس ہاسپٹل ہیں, اور پھر وہ تو برابر کرتے رہے, لیکن پرائیویٹ لیبورٹریز بھی کر رہے ہیں, حالانکہ وہاں پہ کاسٹ ہو جاتا ہے اس کا, لیکن اب تو تقریباً ہر پرائیویٹ لیبورٹری میں یہ ٹیسٹ ہو رہا ہے.
لیکن افورڈیبل ہے, یعنی ایسا ہے کہ عام آدمی کروا سکے؟
نہیں, عام آدمی یہ شکایت لگاتا ہے, اس لیے اپنے گھر میں تمام لوگوں کے ٹیسٹ نہیں کرتے, کیونکہ پرائیویٹ ہی تو کر نہیں سکتے, 6-8 ہزار روپے فی ٹیسٹ کے کتنے لوگ کرائیں گے, تو پھر جو گورنمنٹ ہاسپٹل ہیں انڈس میں تو فری ہوتا ہی ہے, تو یہاں پہ زیادہ سے زیادہ ہو رہا ہے, اور روزانہ میرا خیال ہے انڈس میں 10-15 ہزار ٹیسٹ ہو رہے ہیں, فری ہوتے ہیں. یا
آپ کی رائے ہمارے لیے بہت اہم ہے, فیڈ بیک دینے کے لیے فالو کیجیے ہمارے سوشل میڈیا اکاؤنٹس, ٹویٹر اور انسٹاگرام پر ہمارا ہینڈل ہے @urduvoa.
آخر میں یہ کہوں گی کہ دیکھو جہاں جہاں آپ کے پاس سہولت ہے, اگر کراچی میں ہے, اسلام آباد میں, لاہور میں, تو جا کر یہ ویکسین ٹرائل میں شامل ہو, اس میں آپ کا فائدہ ہو سکتا ہے, نقصان بالکل نہیں ہوگا. اس کے علاوہ تو پہلے دن جب یہ ویکسین کے لیے جائیں گے اور ساری اجازت نامہ اور سوال جواب یہ ہوگا, اس کے اینڈ پہ ویکسین لگانے کے بعد ہم آپ کو آدھا گھنٹہ بٹھاتے ہیں, دیکھیں کہ آیا کہ آپ کو کوئی ری ایکشن تو نہیں ہوا, اگر سب ٹھیک ٹھاک ہے, یعنی کہ پورے پروسیس کو 1.5-2 گھنٹے لگتے ہیں. پہلے وزٹ میں 3,000 روپے ملتے ہیں, और जब एक साल के बाद आप आएंगे, बीच में दरमियान में सवाल जवाब होंगे, एक साल के बाद आएंगे तो 5,000 रुपए और ज्यादा मिलेंगे। तो अगर एक खानदान में अगर आपके 4-5-6 लोग जो इसमें ट्रायल में शामिल हो सकते हैं, बशर्त वो 18 साल से ज्यादा उम्र में हो, बशर्त उनको वैक्सीन कोविड नहीं हुआ हो, बशर्त औरत हमर से नहीं हो, और ये 2-4 बातें पूरी अगर हो, तो फिर हर एक को ये 3,000 शुरू में और 5,000 5,000 एक साल के बाद, ये हर एक को मिल रहा है। हमारे लोगों को कहूंगी कि प्लीज ये ट्रायल में हिस्सा लें, उनका फायदा होगा और मुल्क का फायदा होगा।
तो वॉलंटियर्स जो है अभी कितनों की जरूरत है आपको मजीद?
अभी तो सिर्फ 3,000 हुए हैं, अब 5,000 और चाहिए। और इंडस की बात मैं अगर करूँ, हमें अभी कम से कम क्या बाकी 2,000 से ऊपर और चाहिए होंगे, 1,500-2,000 के करीब चाहिए होंगे। पहले तो हॉस्पिटल के अंदर जितने वर्कर्स हैं जिनको कोविड नहीं हुआ, जो स्टाफ के मेंबर्स हैं, फैकल्टी के मेंबर्स हैं, वो आ रहे हैं। फिर यहाँ पे जो सिक्योरिटी गार्ड्स के हैं, हाउसकीपिंग के, वो उन्होंने बेशतर लोगों ने लगाया। फिर हमने रेडियो पे बहुत इसका इश्तेहार किया, अखबार में किया, और यहाँ पर हमारी आते के अंदर डेस्क है जहाँ पे लोगों को ये इंफॉर्मेशन दे रहे हैं, बता रहे हैं कि ये इससे क्या फायदा होता है, क्या होता है, ये सारी बातें जो मैंने बताई उनको इंफॉर्मेशन दी है। इस्लामाबाद में इन्होंने एक और आगे काम किया है कि टेलीफोन कंपनी जैसे यू फोन है और बड़े बड़े कंपनीज, उनके ऑफिस में उनको बताया हुआ है, और वहां पर तो बहुत सारे लोग आ रहे हैं। कराची में हम फिर भी थोड़ा सा पीछे हैं, लेकिन उन्होंने एक तो पहले हमसे पहले शुरू किया, कम से कम 2 महीने पहले शुरू किया शिफा में, और फिर उन्होंने बहुत ही ज्यादा मेहनत की लोगों को अंदर लाने के लिए। कराची में भी हम बहुत कोशिश कर रहे हैं, और सुनने वालों में अगर कोई हमारे पास आ जाए तो बहुत ही अच्छा होगा, जैसे मैंने बताया उनके लिए फायदा होगा, ट्रायल का फायदा होगा। हमारे इंडस हॉस्पिटल की CEO डॉक्टर अब्दुल बारी, उन्होंने भी लिया और उनकी वाइफ ने भी लिया हुआ है।
अच्छा,
और हाँ उसे बात करना चाहेंगी, अभी भी मेरे सामने से बोल।
हाँ प्लीज, बहुत ही अच्छी मिसाल है लोगों को कायल करने के लिए। इससे अच्छी क्या मिसाल हो सकती है लोगों को ये यकीन दिलाने के लिए?
बिल्कुल,
नुकसान दे नहीं है,
बहुत अच्छा है, सबका फायदा है।
जी वालेकुम सलाम। तो डॉक्टर साहब बहुत शुक्रिया कि आप भी बात कर रहे हैं। मैं ये कह रही थी डॉक्टर नसीम सलाउद्दीन से कि इससे अच्छी तो कोई मिसाल हो नहीं सकती लोगों को कायल करने के लिए कि आप अपने ऊपर उस वैक्सीन को पहले आजमाएं।
मेरी बेगम ने और मेरा बेटा भी आज चल रहे, वो भी कर रहे हैं पॉजिटिव, तो फुल फैमिली मेरी जो है।
आप सबने लगाई?
जी जी बिल्कुल।
तो बच्चा कितना बड़ा है आपका?
बच्चा मेरा 21 साल का।
अच्छा, तो इसका मतलब है हर एज ग्रुप में आपने। तो डॉक्टर साहब थोड़ा सा अगर आप भी हमें ब्रीफली लोगों से अपील भी कर लें और कुछ थोड़ा सा बता भी दें तो बेहतर हो।
बिल्कुल, डॉक्टर नसीम ने आपको सारी डिटेल बता भी दी है।
बिल्कुल,
और इसलिए बस ये है कि ये वैक्सीन डिफरेंट है, जो कि फाइजर ने जो दी है उसका ये डिफरेंट टेक्निक, डिफरेंट टेक्नोलॉजी डिफरेंट है, और होपफुली जिसकी जो इसके रिजल्ट आ रहे हैं, तो अभी जो मतलब कोई साइड इफेक्ट अभी तक तो कोई ऐसा नहीं आया। और मेरे अपने भी लगाने का मकसद भी यही था कि ताकि मैं अगर किसी को कहूँ तो मेरी आवाज में वजन होना चाहिए, क्योंकि मैंने खुद लगाया है तो मैं किसी को कन्विंस कर कहेंगे, या लोग कहेंगे खुद तो लगाया नहीं और हमें कह रहे कि लगा दें। इस वजह से और लोगों के लिए एक रोल मॉडल बनना था कि लोग इसको करें, और इसमें कोई नहीं, और ये एक इंसानियत की खिदमत है ना, जो आइंदा आने वक्त लोग वक्तों के लिए पूरी दुनिया इसमें है इन्वॉल्व।
तो डॉक्टर साहब वैसे तो डॉक्टर नसीम ने मुझे इसका तो पूरी तफसील बताई है, ब्रीफली अगर आप पाकिस्तान की इस वक्त केसेस की सूरत हाल बता दें कि क्या सूरत हाल है नए केसेस की पाकिस्तान में।
पाकिस्तान की केसेस अभी एक सेकेंड सर्ज आया है, सेकेंड वेव आ रही है, और वो लेकिन वैसी नहीं है जो कि यूरोप और अमेरिका में है, लेकिन फिर भी जो हम एक अच्छी काफी सिंगल डिजिट में आ गए थे डेथ के साथ, ज्यादा जीरो डेथ भी हुई थी हमारे यहाँ कुछ दिनों में, और नंबर्स हमारे बिल्कुल ही 100-200 के अंदर आ गए थे, अब ये कोई 1,000 से ऊपर जाना शुरू हो गए हैं। और वो यही है कि कंप्लेसेंसी हो गई है फिर दूसरे लोगों के अंदर जो है ना, कि जो 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 एहतियाती तदाबीर है उसके ऊपर हम लोग काम नहीं कर रहे, उसके ऊपर कोई अमल नहीं कर रहा है, तो अब वो हमको रीइन्फोर्स करना पड़ेगा केस को, क्योंकि जब तक के जितनी भी आप पाबंदियां लगा दें वो हो नहीं सकती हैं जब तक कि इंसान अंदर से अपने दिल से उसको एक्सेप्ट ना करे। और हर शहरी की जिम्मेदारी है कि वो इन चीजों को अमल करे, मास्क पहने और सोशल डिस्टेंसिंग जो भी है एटलीस्ट गैदरिंग्स में न जाए।
तो इस सेकेंड वेव में आपको कोई तब्दीली नुमाया नजर आई, या तो आबादी के लिहाज से या ये के इलाकों के लिहाज से कि कहाँ पे ज्यादा केस हो रहे हैं?
अभी तो पहले शुरू में थोड़ा था कि वो एफ्लुएंट सोसाइटी में ज्यादा था, क्योंकि यहाँ पर ये लोग जो रेस्टोरेंट्स खुले, फिर शादी हॉल्स खुल गए, तो लोगों ने तो शुरू में हमारे जो साउथ के डिस्ट्रिक्ट है उसमें ज्यादा आया था। नहीं जब एक दफा फिर वो हो जाए कम्युनिटी में हो तो फिर कोई भी कम्युनिटी से नहीं बच सकती ना, चाहे वो तो इसलिए अब तो हर अक्रॉस हर जगह है। लेकिन ये अच्छी बात है कि दिस इज कन्फाइंड टू मेजर सिटीज के अंदर है, कोई 11 शहर है हमारे जो उसमें कराची, हैदराबाद, लाहौर, रावलपिंडी, इस्लामाबाद है, क्वेटा है, पेशावर है, फैसलाबाद है, खैरपुर, मीरपुर है, अपने गिलगित के एरियाज हैं कुछ, लेकिन ये है कि रूरल एरियाज में अभी नहीं है।
अच्छा,
वो जो कि एक खुशाइन बात है।
बहुत शुक्रिया अदा करूंगी डॉक्टर साहब आपका के बात करने के लिए।
खालिद हमीद के साथ ताज़ा तरीन खबरें बराह रास्त देखिए पीर से जुमा शाम 7 बजे वीओए उर्दू के फेसबुक पेज और यूट्यूब चैनल पर।
आपकी राय हमारे लिए बहुत अहम है, फीडबैक देने के लिए फॉलो कीजिए हमारे सोशल मीडिया अकाउंट्स, ट्विटर और इंस्टाग्राम पर हमारा हैंडल है @urduvoa।
तो सर इन गुफ्तगू सुनिए आपने डॉक्टर नसीम सलाहुद्दीन और डॉक्टर अब्दुल बारी साहब से, और अब हम बात करते हैं अमेरिका में कुछ माहिरीन से। यहाँ बहुत तस्करा है इस वक्त फाइजर की तैयार करदा वैक्सीन का, जिसके लिए फाइजर ने कहा है कि इसमें उन्हें 90% कामयाबी हासिल हुई है। इसके लिए हमने मदद किया है दो माहिरीन को। न्यूयॉर्क से हमारे साथ मिसबा जलाल साहिबा है जो एक ऐसे इदारे में काम करती हैं जो वैक्सीन की तैयारी और ट्रायल्स में शामिल है, और फ्लोरिडा से हमारे साथ हैं डॉक्टर उमर फारूक जो इन्फेक्शियस डिजीज़ के माहिर हैं और आप इनसे कई बार गुफ्तगु कर चुके हैं इसी प्रोग्राम में। मिसबा, मैं ये कहूँगी कि आपका जो शोबा है वो थोड़ा सा टेक्निकल है, तो ज़्यादा बेहतर होगा कि आप खुद हमें तफसील से बताइए कि आपके काम की नौयत क्या है।
तो मेरा नाम मिसबा जवाब है और मेरा जो प्रोफेशन है इट्स यूजुअली नॉट रियली कॉमन स्पेशली इन डिजी कम्युनिटी, सो आई हैव बीन वर्किंग इन क्लिनिकल रिसर्च ऑर्गेनाइजेशन एज अ क्लिनिकल रिसर्च मैनेजर इनिशियली, एंड नाउ आई वाज वर्किंग सपोर्टिंग देयर प्रोजेक्ट मैनेजमेंट टीम एज अ मैनेजर। तो इस वक्त मैं आईकॉन फेस के साथ काम कर रही हूँ एंड इट्स वन ऑफ द बिगेस्ट CRO क्लिनिकल रिसर्च ऑर्गेनाइजेशन, एंड वी आर सपोर्टिंग अ लॉट ऑफ क्लिनिकल ट्रायल यू नो व्हिच आर डिजाइंड फॉर द कोविड एंटीबॉडी एंड आल्सो फॉर वैक्सीन।
तो इस वक्त कल बड़ा तस्करा रहा, पूरे दिन मैं रेडियो पे सुनती रही, टेलीविजन पे, कि फाइजर की जो वैक्सीन है और जिसके ट्रायल्स हो रहे हैं। तो इस वक्त थोड़ा सा बताइए फाइजर की वैक्सीन के बारे में, क्योंकि अब तक सबसे ज्यादा उम्मीद अफजा खबर ये कि उनके ट्रायल्स, उनका कहना है कि 90% जो है उन्हें कामयाबी हुई।
फाइजर के जो अभी यस्टरडे हम लोगों ने रिजल्ट्स रिलीज किए हैं इट्स बेस्ड ऑन द इंटरिम एनालिसिस, तो ये एक पूरी बैकग्राउंड है फॉर क्लिनिकल रिसर्च ट्रायल। जब भी एक कोई हम लोग किसी वैक्सीन या न्यू मेडिसिन के ऊपर काम कर रहे होते हैं तो अगर FDA को कोई चीज अप्रूव करनी होती है तो वो यू नो इट हैज टू गो थ्रू 4 क्लिनिकल फेज। तो अगर आपने डिटेल पढ़ी होंगी तो आपने देखा होगा कि अभी जो करेंटली फाइजर का वैक्सीन है इट्स एट द फेज 3, और जब भी वो क्लिनिकल फेज ट्रायल रन कर रहे होते हैं तो दे हैव टू फर्स्ट डू द इंटरिम एनालिसिस कि उन लोगों ने जो सब्जेक्ट एनरोल किए हैं और अदर वर्ड्स जब उन्होंने पेशेंट्स एनरोल किए हैं और उनके ऊपर जो इन्होंने इन्वेस्टिगेशनल प्रोडक्ट ट्राई किया है उसके क्या रिजल्ट निकल रहे हैं।
अच्छा,
तो बेस्ड ऑन दैट रिजल्ट इन देयर इन दैट फेज 3 दे वर एबल टू टेल अस 90% को इफेक्टिव रहा है। पर अभी सिंस के वो अप्रूव इसलिए नहीं हुआ कि एक तो वो फेज 4 के अंदर नहीं गया, दे नीड टू डू अनदर फेज बिफोर वो FDA को अप्रूव कर सके, और सेकेंड ऑफ ऑल दे ऑल्सो हैव टू शो कि जो उनके फाइनल डाटा एनालिसिस है उसके क्या रिजल्ट आए हैं।
अच्छा, तो डॉक्टर उमर, जाहिर है कि जब तक कोई वैक्सीन नहीं आती तब तक बहुत सारी ऐसी दवाएं हैं जो एक्सपेरिमेंटल भी हैं एक तरह से, तो आप मुझे दवाओं के लिहाज से बताइए कि क्या आजकल आप कौन सा मेडिसिन है जो आप समझ रहे हैं कि वो कामयाब साबित हो रहा है कोविड के मरीजों पर, और आपकी रियासत में है क्या सूरत हाल मरीजों की इस वक्त?
हाँ, فلوریڈا میں ایسا ہے کہ ہم نے جو ہے وہ دیکھا کہ مریضوں کی تعداد بڑھ رہی ہے, لوگ اپنے ٹیسٹ زیادہ کروا رہے ہیں, اور جب زیادہ ٹیسٹ ہو رہے ہیں تو لوگ زیادہ پازیٹیو بھی ہو رہے ہیں. یہ بات درست ہے, لیکن اس کے باوجود ہم یہ بھی دیکھ رہے ہیں کہ مریض بہت زیادہ اسپتال میں بھی داخل ہو رہے ہیں. ہم اس وقت خبروں میں سن رہے ہیں کہ پورے امریکہ کے اندر مریضوں کی تعداد بڑھ رہی ہے, لوگ ٹیسٹ بھی کرا رہے ہیں, بیمار بھی ہو رہے ہیں, اور جب زیادہ بھی بیمار ہو رہے ہیں تو اسپتال میں بھی جا رہے ہیں. اور یہ ظاہر پریشان کن بات ہے, اور ہمارا یہ خیال ہے کہ یہاں پہ ایک جو بڑی چھٹی آئے گی تھینکس گیونگ, اس کے بعد یہ نمبر بڑھے گا. اور آپ کو ایسا پتا ہے کہ فلوریڈا ویسے بھی جو ہے وہ یہاں پہ اس کو کہتے ہیں کہ سیزنل ریاست ہے, سردیوں میں جو ہے نا وہ یہاں آ جاتے ہیں, گرمیوں میں واپس لے جاتے ہیں. تو جب وہ لوگ آئیں گے شمالی ریاستوں سے تو یہاں پہ جو مریضوں کی تعداد ہے وہ بڑھے گی. تو یہ تو رہی فلوریڈا کی صورتحال. جتنی بھی دوائیں دریافت ہوئی ہیں یہ ساری کی ساری جو ہے وہ جس کو ایکسپیریمنٹل ہے تجرباتی دوائیں جتنے ہم کہتے ہیں, صرف ایک دوا ہے جو کارگر ہوتی ہے جو انہوں نے ریسرچ کی تھی انگلینڈ میں, اور اس کو انہوں نے پروو بھی کیا ہے کہ جو اسٹیرائڈس ہیں یا ڈیکاڈرون جو ہے, اسٹیرائڈ اگر جلدی دی جائے جن لوگوں کے خون میں کمی ہے آکسیجن کی, تو وہ مریض جلدی صحت یاب ہوتے ہیں. تو یہاں پہ جتنے بھی مریض ہسپتال میں ایڈمٹ ہوتے ہیں اور ان کا چیسٹ ایکس رے ہم کو یہ بتاتا ہے کہ اس میں جو ہے ان کو کووڈ 19 کی وجہ سے نمونیا ہو گیا, ان کو جو ہے وہ اسٹیرائڈ دینا ضروری ہے. اس کے علاوہ ایک انٹر وائرل دوائی ہے, اس کا نام ہے رمڈیسیویر. اس کے نتائج جو آئے ہیں جتنی ریسرچ میں نے دیکھی ہے, کچھ جو اسٹڈیز ہیں وہ یہ کہتی ہیں کہ ہاں جی اس سے بڑا فائدہ ہوا ہے اگر آپ فوراً دیں تو ٹھیک ہو جائے گا مریض. کچھ اسٹڈیز کہتی ہیں کہ نہیں, بڑی اسٹڈیز یہ کہتی ہیں, ایک نئی اسٹڈی WHO میں نے پڑھی کچھ دن پہلے کہ رمڈیسیویر فائدہ مند نہیں ہے. لیکن یہی دوا ہے ہمارے پاس, اور جتنی بھی نئی نئی یہاں پہ اسٹڈیز ہو رہی ہیں مصباح صاحب کو معلوم ہوگا کہ سب جو ہے بہت ہی ابھی بہت اس کی شروعات ہے, ابھی ہم کچھ زیادہ مرض کے بارے میں جانتے نہیں ہیں. اور ایک دفعہ اور ایک کنویلسنٹ پلازما جس کے بارے میں ہم بات کر چکے ہیں پہلے.
جی جی, ابھی جو بات ہوئی انہوں نے کہی عمر نے کہ ابھی تک اس بیماری کے تمام ہمیں فیکٹس ہی نہیں معلوم. آپ لوگ جہاں کام کر رہے ہیں تو جب ویکسین تیار ہوتی ہے تو ظاہر ہے اس سے پہلے تو آپ کو پوری مجھے پتہ نہیں اس کا ٹیکنیکل لفظ کیا ہے, لیکن اس بیماری کی تمام تفصیلات بیماری کے بارے میں بھی آپ لوگ جانتے ہوں گے نا, تو کیا ہے یہ بیماری دراصل؟
بیسیکلی یہ جو آپ کی ریسپیریٹری سسٹم ہوتا ہے اس کے اوپر افیکٹ کرتا ہے, تو اس لیے پیشنٹ کو سانس لینے کے اندر ڈیفیکلٹی ہوتی ہے. اٹ بیسکلی اٹیک آن دیئر ریسپیٹری سسٹم اینڈ دیئر آن دیئر لنگ. اور جو اسی لیے ان پیشنٹس کو بولتے ہیں کہ جیسے اگر آپ کو پہلے سے کوئی پرابلم ہے لائک ایزما اور یو نو ریسپیٹری کوئی اور برونکائٹس, تو اس طرح کے پیشنٹس کو زیادہ کیئرفل ہونے کی ضرورت ہوتی ہے.
ابھی ہم نے بات کی فائزر کے حوالے سے کہ فیز فور میں ابھی وہ جائیں گے اور اس کے بعد FDA جو ہے اسے اپروو کر سکتی ہے, تو پوری دنیا کے لیے کس طرح, مطلب پوری دنیا خاص طور پہ غریب ملکوں کو یہ ویکسین کب ملے گی جو بھی اپروو ہوتی ہے؟
I'm not really aware of the economic perspective کہ اس کا کس طرح فائنینشلی افیکٹ ہوگا, لیکن as far as I know جتنا میرا تعلق ہے کلینیکل ریسرچ فیلڈ کے اندر, جب بھی کوئی میڈیکیشن یا ویکسین کوئی بھی چیز اپروو ہوتی ہے تو اس کی شارٹیج اس لیے بھی زیادہ نہیں ہو سکتی بیکاز یو نو اٹ ہیز ون اسپیسیفک پروٹوکول, اور اگر وہ ونس ایک دفعہ اپروو ہو کے FDA سے مارکیٹ میں آ جاتی ہے تو پھر جو دوسری فارما ہوں گی وہ بھی سیم پروٹوکول کو اس کو کرتے ہوئے اس کا جینیرک ورژن آف ویکسین مارکیٹ کے اندر لے آئیں گی, تو اتنی زیادہ شارٹیج نہیں ہوگی. آئی ڈونٹ تھنک, ہیوج کنسرن یہ ہے کہ جب وہ فیز 4 کے بعد اپروو ہوتی ہے اور وہ پوسٹ مارکیٹنگ ٹرائل کے اندر جاتی ہے تو دین وی ول آلسو ہیو ٹو ایویلویٹ کہ وہ کتنے لوگوں کے لیے بینیفیشیل ہو رہی ہے اور کتنے لوگ اس پہ اسٹل کے لیے وہ کیور نہیں کر رہی ہے. تو اگر لوگ یہ سمجھتے ہیں کہ ایک دم سے کوئی چیز مارکیٹ میں آ جائے گی اور کرونا وائرس ایک دم سے ختم ہو جائے گا تو ایسا نہیں ہوگا. اسٹل SOPs ان پلیس ہوں گی بیکاز وی ول اسٹل ہیو ٹو ایویلویٹ کہ جو نیو ویکسین یا جو بھی اینٹی باڈیز یا اسٹیرائڈ جو بھی مارکیٹ کے اندر آیا ہے کہ اب
جی
کتنے لوگوں کے لیے
بینیفیشل
ہو رہا ہے یا نہیں ہو رہا.
جی عمر, آپ یہ مجھے بتائیے کہ جو انہوں نے بات کی کہ اس کا پھر جینیرک ورژن جو ہوتا ہے وہ تیار ہو سکتا ہے ایک دفعہ اگر وہ آ جائے, تو کیا پاکستان میں ممکن ہوگا وہ بنانا یا انڈیا میں؟
اس میں بہت وقت درکار ہوگا, اس لیے کہ ابھی تو اس کے جو ہے وہ کلینکل ٹرائل کے فیز ہی مکمل نہیں ہوئے, ابھی وہ فیز مکمل ہونے میں مزید میرا خیال ہے کہ کم از کم ایک یا دو مہینے لگیں گے. میں پڑھ رہا تھا کہ نومبر میں جو ہے فائزر اور ایک اور چھوٹی کمپنی ہے جن کے ساتھ یہ ویکسین بنائی ہے, 4,000 افراد جو ہے اس میں انہوں نے شامل کیے تھے. ان کا جو ڈیٹا ہے وہ بہت ہی ابھی جو ہے نا وہ اس کی بالکل شروعات ہے, جسے کہتے ہیں پریلیمنری ڈیٹا ہے. وہ اس کے نومبر میں جو ہے وہ ایف ڈی اے کے پاس لے کے جائیں گے. اس کے بعد ایف ڈی اے کی جو ہے وہ ایک ویکسین ایڈوائزری کمیٹی کہلاتی ہے, اس میں جو ہے نا اس کو پیش کیا جائے گا, پھر وہ اس کو اپروو کریں گے. اس کے بعد جو ہے وہ میری معلومات ہے امریکہ کی حکومت نے ان سے جو ہے نا وہ پہلے ہی جو ہے وہ دوا خرید دی ہے, اور امریکی حکومت کا کہنا یہ ہے کہ وہ یہ دوائیں جو ہیں وہ مفت فراہم کریں گے. سب سے پہلے یہ لوگ ان لوگوں کو دی جائے گی کہ جیسے ڈاکٹرز ہیں, نرسز ہیں, فارمیسٹ, جو لوگ ہسپتالوں میں کام کرتے ہیں. اس کے بعد یہ ایمرجنسی میڈیکل سروسز کو دیں گے. اس کے بعد جو ہے وہ جو اسینشل ورکر چلاتے ہیں نا, جو کام کرتے ہیں, ڈلیوری کرتے ہیں, ان کو دیں گے. اس کے بعد پھر جو ہے نا یہ مومن افراد کو دیں گے. اس کے بعد پھر یہ سب لوگوں کے لیے جو ہے وہ اویلیبل ہوگی. اگر صرف ڈاکٹروں اور نرسوں اور ہسپتال والوں کے لیے ہی ان کو اگر ویکسین بنانی پڑے تو اس میں 50 ملین ان کے ڈوز چاہیے. اس لیے کہ یہ 50 ملین ڈوز تو اس کو بننے میں وقت لگے گا. اس کو جو پورے ملک میں پہنچانا وہ ایک اور کام ہے. اس لیے کہ میں نے جو سنا ہے کہ ویکسین کو جو ہے نا ان کو بلو فریزنگ اس کو جو ہے نا ٹرانسپورٹ کرنا ہے, جیسے نقطۂ انجماد سے نیچے جو اس کو پورے ملک میں پھیلانا ہے. تو اس کو پھیلانا ایک بھی آسان نہیں ہے, اور ہوگا یہ کہ یہ ایک جگہ پہ شروع ہوگا اور پھر پورے امریکہ میں جو ہے نا اس کو ہلکے ہلکے جو ہے نا پھیلایا جائے گا. تو یہ کم از کم 1.5 سال 1 سال کی بات ہے.
بہت سے لوگوں کو یہ بات پتہ نہیں ہے کہ فائزر وہ امریکن کمپنی نہیں ہے, ان کی یہاں پہ لوکیشنز ہیں. تو جس طرح اگر وی جنران یا کوئی اور امریکن فارماسیوٹیکل کمپنی اس کو ون کرتی ہے, جو ایک ریس لگی ہوئی ہے کہ اگر وہ لوگ پہلے ویکسین کے ساتھ آ جاتے ہیں تو دین آف کورس امریکہ کا اس کے اوپر زیادہ کنٹرول ہوگا. لیکن اگر یورپین سے ہوتا ہے تو پھر وہ ان کے جو زیادہ تر بینیفیشل ہوں گے وہ یورپ ریجن کے اندر پہلے زیادہ اویلیبل ہوں گے. اور جس طرح ڈاکٹر عمر آپ بات کر رہے تھے کہ آف کورس یو نو اٹ ول بی اویلیبل فار ہیلتھ کیئر ورکر, تو اس کے لیے آلریڈی ایف ڈی اے دیکھا ہے کہ اگر ان کو ایمرجنسی یوز آف آتھرائزیشن مل جاتا ہے.
تو مصباح ایک بات اور بتائیے, آپ یہاں پہ کلینکل ٹرائلز میں جو لوگ آتے ہیں کس طرح آپ انتخاب کرتے ہیں ان کا
کلینکل ٹرائل؟ اس کے اندر یہ والنٹری بیسڈ ہوتا ہے, اور آپ کو پورا ان کا کنسنٹ فارم ایک حاصل کرنا پڑتا ہے بیفور یو کین انرول دیم ان اے کلینکل ٹرائل. لیکن ابھی یہ جو کووڈ کی کلینکل ٹرائلز چل رہے ہیں اس کے اندر تو بہت ایزیلی ایسے سبجیکٹس ریکروٹ ہو رہے ہیں, کیونکہ ایوری بڈی از لوکنگ ٹو ہیو ویکسین اویلیبل. اور اگر کوئی بھی اس سمپٹمس کے ساتھ ہاسپٹل میں یا ER کے اندر جاتا ہے اور اگر ڈاکٹرز اسے بتاتے ہیں تو دے آر ولنگ بھی وہ لوگ اپنے آپ کو انرول کرنا چاہتے ہیں, کیونکہ وہ دیکھنا چاہتے ہیں کہ اس سے ہمیں فائدہ ہو رہا ہے یا نہیں.
تو اس میں یہ نہیں ہے کہ اس کا کوئی بہت ایڈورس افیکٹ بھی ہو سکتا ہے؟
نہیں, وہ پہلے اور آف کورس ہر کسی کی ہیلتھ کنڈیشن ڈفرینٹ ہوتی ہے, تو دیر از اے ہول انکلوژن اینڈ ایکسکلوژن کرائیٹیریا جو بھی اسٹڈی کا پروٹوکال ہوتا ہے, تو اس کی بیس کے اوپر آپ کا فزیشین آپ کو ایویلویٹ کرتا ہے. اور اگر اس سے تھنک دے آر سوٹیبل کینڈیڈیٹ اور ان کے لیے یہ زیادہ ہارمفل نہیں ہوگا تو پھر وہ ان کو اس کلینکل ٹرائل کے اندر انرول کرتے ہیں.
ایک بات میں اور اضافہ کرنا چاہ رہا ہوں کہ یہ فائزر کی ایک ویکسین نہیں ہے. اس وقت 137 کے قریب ویکسین ٹرائلز جو ہیں وہ پوری دنیا میں جاری ہیں. یہ ہو سکتا ہے کہ, اور مجھے لگتا ہے کہ تھوڑا سا جو ہے انہوں نے جلدی کی ہے, اس کو پری میچورلی انہوں نے ریلیز کیا ہے اس وقت, لیکن ہے کہ ابھی 130 یا 137 کے قریب جو ہے وہ ویکسین ہیں کہ جو اپنا ٹرائلز کر رہی ہیں. تو ہماری امید یہ ہے کہ 2021 اور 2022 کے اندر ہمارے پاس جو ہے ایک سے زیادہ ویکسین ہوں گی جو ہم اپنے مریضوں کو دے سکتے ہیں. ہو سکتا ہے کہ ایک ویکسین دوسری ویکسین سے بہتر ہو. اور جو آپ قیمت کا ذکر کر رہی تھیں, اگر کوئی ویکسین کسی چھوٹی کمپنی سے یا کسی چھوٹے ملک سے آتی ہے جیسے نارویجین سے یا یورپین ممالک میں جہاں پہ کمپنیز کام کر رہی ہیں, تو ہو سکتا ہے کہ ان کی قیمت بھی کم ہو, اور ہو سکتا ہے کہ پاکستان میں یا دوسرے جو تیسری دنیا کے ممالک ہیں وہ جو ہے اس کو خرید سکیں اور اپنے لوگوں پہ استعمال کر سکیں.
پاکستان میں جو ٹرائلز ہو رہے ہیں وہ چین کے ساتھ ہو رہے ہیں, کہ چین نے بھی ویکسین تیار کی ہے, تو وہ کتنی افیکٹو ہے؟ ان کی ویکسین جو ہے وہ کس اسٹیج پر ہے؟
انہوں نے پہلے صرف اپنے فوجیوں پہ استعمال کی, اور اس کے بعد انہوں نے اس کا ڈیٹا جو ہے وہ لے کے آئے اور کہا کہ یہ افیکٹو ہے. جو باہر سے بیٹھ کے ان کا ڈیٹا دیکھ سکتے ہیں, ان کو انہوں نے ڈیٹا نہیں دیا ہے, اور وہی ویکسین وہ پاکستان میں ٹرائل کر رہے ہیں.
مصباح یہ سوال میں آپ سے کروں گی کیونکہ آپ نے بتایا کہ فائزر جو ظاہر ہے کہ آپ کا ایک ریسرچ گروپ ہے اور فائزر اس میں شامل نہیں ہے, تو آپ کا جو گروپ ہے وہ کون سی ویکسین پہ کن ملکوں کی تجربہ کر رہا ہے؟
ہم لوگوں کے جو آئیکون ہے اس کا اس وقت سب سے زیادہ ہیوج پروگرام ری جنرون فارماسیوٹیکل کے ساتھ چل رہا ہے, یہ ایک امریکن کمپنی ہے. اس کے علاوہ جس طرح ڈاکٹر عمر نے ابھی مینشن کیا کہ بہت ساری اسمال بایو ٹیک کمپنیز ہیں, بیکاز جب آپ بات کرتے ہیں فائزر ریجنران اور جانسن اینڈ جانسن اور جیلیڈ, یہ ساری بہت بگ فارما ہیں, بٹ لائک یو نو وی ہیو ا لاٹ آف اسمال بایو ٹیک کمپنیز, وہ جو چائنیز یا پھر جاپنیز اور یو نو ادر یورپین کمپنی سے ریلیٹڈ ہیں, وہ لوگ بھی کووڈ ٹرائل کے اوپر کافی کام کر رہی ہیں. سو یا دس از ٹرو کہ 140 کمپنیز اس وقت اس ریس کے اندر انکلوڈیڈ ہیں, اینڈ ان کی اس وقت سب سے زیادہ یہی پرائرٹی ہے کہ سب سے پہلے کون اس ویکسین یا ٹوائلٹ کے ساتھ پہلے مارکیٹ میں آتا ہے.
کیونکہ اپنی جو مطلب جو فائنڈنگز ہوتی ہیں اس کو شیئر کرتے ہیں باقی لوگوں کے ساتھ یا نہیں کرتے؟
امریکن اور یورپین کمپنیز تو اپنا ڈیٹا اور جو بھی ان کا انالیسس ریزلٹس ہوتے ہیں وہ لوگ اپ فرنٹ شیئر کر رہے ہیں, بٹ یس رشیا نے اپنی بولا کہ ہم لوگ ویکسین کے ساتھ آ رہے ہیں. وی ہیو ناٹ سین اینی مچ ڈیٹیل اباؤٹ دوز ٹرائلز, کیونکہ انفارمیشن اویلیبل نہیں ہے.
تو سب سے بڑا گروپ کون سا ہے, یعنی فارماسیوٹیکل کون سا گروپ ہے جو ویکسین بنانے میں بہت آگے ہے ہر لحاظ سے؟
اس وقت تو سبھی ایکول اینڈ اس کے اوپر چل رہے ہیں, کیونکہ اگر آپ تین چار بڑی کمپنیز کے نام لیں تو وہ ابھی تک سب لوگ فیز 3 کے اوپر پہنچے ہیں. اس کی بیس کے اوپر ان لوگوں نے ایمرجنسی آتھورائزیشن یوز کیا ہے کہ وہ اس کو ER کے اندر اور آئی سی یو میں میڈیسنز کو یوز کرے ہیں. تو اس میں سب سے پہلے نام انہیں کے ہی ہیں, جانسن اینڈ جانسن ایک ان کی چائلڈ کمپنی ہے, ایڈیڈی اس میں ان کا نام شامل ہے, جلیٹ کا نام شامل ہے, ریجنران کا نام شامل ہے. یہ تین چار ابھی ٹاپ کے اوپر جا رہے ہیں, پر یہ سیم لیول کے اوپر ہیں, فیز 3 ٹرائل کے اوپر. ان میں ابھی تک ہارڈلی کوئی فیز 4 کے اوپر نہیں پہنچا. آفٹر یو نو دے ریچ ایٹ فیز 4 دین پھر ایف ڈی اے دیکھے گا کہ اگر اسٹل ان کے جو انالیسز ہیں فائنل انالیسز ہیں وہ اتنے بینیفیشل ہیں تو پھر وہ اپروو کریں گے.
اچھا ایف ڈی اے جو ہے وہ کافی یعنی کنزرویٹو ہے دوائیں اپروو کرنے میں بہ نسبت یورپی ملکوں کے. ویکسین میں کیا صورت حال ہے امریکہ اور دیگر ملکوں میں ڈاکٹر عمر؟
آپ لوگ کہنا بالکل بجا اور درست ہے کہ ایف ڈی اے جو ہے اگر کوئی نئی دوائی بنتی ہے تو ایف ڈی اے جو ہے نا اس میں سالوں سال نہیں ایک سال نہیں دو تین سال لگا دیتے ہیں کہ اس کو وہ جو ہے نا اس کو پورا اس کا ڈیٹا لیں اس کو اینالائز کریں اس کے بعد جو ہے نا فائنلی اس کو ریلیز کریں. اور جب وہ ریلیز کرتے ہیں تو اس میں بھی جو ہے نا وہ اچھی خاصی جو ہے نا انہوں نے وہ ریسٹرکشنز یہ لگائی ہوتی ہے کہ اچھا آپ صرف اس مرض کے لیے دیں گے, صرف اس ڈائگنوسس کے لیے دیں گے اور صرف اتنے دن کے لیے دیں گے اور آپ ہم کو ڈیٹا رپورٹ کریں گے. لیکن کیونکہ یہ ایک پینڈیمک ہے ایسی چیز ہے کہ جو بہت کم لوگوں نے دیکھی ہے ظاہر پہلی دفعہ پینڈیمک میں, تو ایف ڈی اے کے رولس جو ہے نا وہ کافی ڈھیلے ہو گئے. جیسے انہوں نے مصباح صاحب نے بتایا نا کہ ایمرجنسی آتھرائزیشن یعنی ہر چیز کو انہوں نے ایمرجنسی آتھرائز کر دیا ہے. ایک اور مونوکلونل اینٹی باڈی آئی ہے وہ انہوں نے بغیر کسی اپروو کیے بغیر ایمرجنسی آتھرائزیشن کے کمپیشنیٹ یوز جو ہوتی ہے نا کہ بھائی اس وقت جو ہے وہ ہمارے پاس ایک اس قدر جو ہے وہ ایمرجنسی ہے کہ ہمیں کوئی علاج نہیں اس وقت میسر ہے, ہم یہ دوا استعمال کرنا چاہتے ہیں.
ایکچولی ڈاکٹر عمر آئی وانٹ ٹو ایڈ ان ٹو دس, کیونکہ مجھے 7 ایئرز ہو گئے ہیں کلینکل ریسرچ میں کام کرتے ہوئے اور منیمم از دا 4 ایئر کہ میں ایک عام مے بی آپ لیٹس سے آئی ڈراپ کی بات کر لیں جو کہ اتنے ہارمفل نہیں ہوتے, اس کے اندر اسٹل لائک 4 ایئرس تک آپ کو لگ جاتے ہیں. یہ تو بہت سیریس قسم کی ویکسین ہے یا جو کہ سورس ان کے اوپر وہ کام کر رہے ہیں, سو اٹ کین ٹیک بیکاز یو نو اونلی دا فیز 1 اینڈ دا 3 کلینکل فیز they can take up to 3 years and then go on. So 5 to 7 years تو کوئی بھی میڈیسن کو اپروو کرنے میں کہیں نہیں گئے. تو وین آئی اسٹارٹ ورکنگ ان دس ٹیم تو میں نے یہ قسم کی ہسٹری ہے کہ اتنی تیزی سے کسی بھی کلینکل ٹرائل کو موو ہوتے ہوئے نہیں دیکھا اپنی لائف کے اندر, جتنا تیزی سے یہ لوگ کووڈ ٹرائلس کو لے کے چل رہے ہیں اور جتنی جلدی یہ لوگ ان رول کر رہے ہیں اور اسٹڈیز کو سیٹ اپ کر رہے ہیں. اس کے اندر بہت زیادہ یو نو گورنمنٹ کا بھی ہے عمل دخل کہ وہ لوگ چاہتے ہیں کہ امریکہ ایز اے سپر پاور سب سے پہلے اس ویکسین کے ساتھ آئے,
جس کو انگریزی میں کہتے ہیں ٹرائل اینڈ ایرر, کہ لوگ جو ہے نا کوئی چیز جو ہے وہ اس کا تجربہ کریں گے, تجربہ جو ہوگا وہ ناکام بھی ہوگا کامیاب بھی ہوگا. اور ہم اس وقت جو ہے نا وہ ساری دوائیں جو ہے نا وہ صرف تجرباتی مراحل میں, آپ کسی دوا کے بارے میں اتنے تیقن سے نہیں کہہ سکتے کہ یہ دوا جو ہے نا آپ کو ٹھیک کر دے گی کورونا سے.
ایکچولی آپ کی بات یہ 100% صحیح ہے کہ اگر ایف ڈی اے اپروو کر بھی دیتا ہے تو جو ہم لوگ بیہائنڈ دا سین کام کرتے ہیں ہمیں پتا ہے کہ بیکاز وی آر سیئنگ دس ڈیٹا ویری کلوزلی کہ اس میں کتنے لوگوں کو یہ افیکٹ کرا اور اس کے سائڈ افیکٹس کیا تھے. تو तो दैट्स व्हाट मैं अपनी क्लोज फैमिली में जब बात करती हूँ मैं ये कहती हूँ कि इवन अगर आपको पता चले कि चीज अप्रूव हो गई है यू हैव टू बी वेरी वेरी केयरफुल क्योंकि जब तक उसके पोस्ट मार्केटिंग ट्रायल नहीं होते जो कि हर एफडीए रिक्वायर करता है जैसा कि आपने कहा कि उसमें भी आपको दिखाना होता है कि ओके दिस इज इन मार्केट नाउ बट अब ये कितने लोगों के लिए फायदेमंद हो रही है और इसके क्या सिवियर साइड इफेक्ट सामने आ रहे हैं तो देन यू कैन से कि ओके ये कितनी यू नो सही थी ईच पर्सन के लिए या नहीं थी तो इट्स गोइंग टू बी अ लॉन्ग जर्नी इट्स नॉट लाइक हम लोग एक्सपेक्ट कर सकते हैं कि नेक्स्ट टू थ्री मंथ में ऐसी कोई चीज मार्केट में आ जाएगी
तो मिसबा थोड़ा सा वजाहत कीजिए हमारे सुनने वालों के लिए पोस्ट मार्केटिंग ट्रायल जो होते हैं उनकी
पोस्ट मार्केटिंग ट्रायल में बेसिकली एफडीए जब भी कोई वैक्सीन या मेडिसिन अप्रूव कर देता है तो स्टिल ये एक किस्म की रिस्ट्रिक्शन होती है एफडीए की तरफ से फार्मा कंपनीज को कि आप स्टिल डाटा कलेक्ट करें और यू नो शो के यानी कि बेनिफिशियल हो रही है उस पे और इसके कोई ज्यादा साइड इफेक्ट नहीं है या ज्यादा हार्मफुल नहीं है ये स्पेशली एल्डरली और जो भी यू नो हाई रिस्क पेशेंट होते हैं उनके ऊपर
तो डॉक्टर उमर आप कोई बात जो मैंने नहीं पूछी और आप इजाफा करना चाहें
मैं तो सिर्फ एक बात कहूंगा एक कोरोना का कोई इलाज नहीं है अभी तक हम तजुर्बाती मराहल में जितने सामीन है मेरी उन सबसे यही गुजारिश है के खुदारा मास्क पहनिए जब बाहर निकलिए लोगों से दूर रहिए ठीक है ना 6-6 फुट का फासला रखिए सिर्फ यही आपको जो है ना कोरोना वायरस से बचा सकता है मैंने इतनी अमवात देखी है अपनी प्रैक्टिस में गुज़िश्ता साल में मार्च से ये हमने एपिडेमिक शुरू किया और मैं कई दफा यहाँ पे आपके प्रोग्राम में भी शरीक हुआ हूँ और कहीं और भी और जितनी अमवात और जितनी तकलीफ मैंने मरीजों के साथ देखी है उसके बाद सिर्फ मुझे यही समझ में आता है कि लोगों को सिर्फ यही कहूँ क्या चाहे आप कुछ भी सुने टीवी पे या रेडियो पे या सियासतदानों से सिर्फ एक ही चीज आपको बचा सकती है कोरोना वायरस से वो है मास्क पहने लोगों से सोशल डिस्टेंसिंग जिसको कहते हैं 6 फुट का फासला रखें और अल्लाह ताला सबको महफूज रखें मैंने कम्युनिटी से या बाहर से जो मरीज देखे हैं वो सारे के सारे अगर आप उनसे पूछें तो उन्होंने कहीं ना कहीं पहना कमजोरी दिखाई है मास्क नहीं पहना घर में कोई मिलने आ गया साथ किसी 10 लोगों की पार्टी में चले गए की बर्थडे पार्टी में सब जमा हो गए अंदर तो ये सब चीजें मैंने देखी हैं ऐसा नहीं हुआ कि कोई आदमी चलता फिरता हुआ अपने आपको घर में रखा हुआ उसने मास्क पहन के निकल रहा है उसको कोरोना वायरस लगा है अभी तक तो मैंने नहीं देखा
बहुत ही आपने अच्छी बात बताई मैं अपने सुनने वालों से कहूंगी आप ये बात नोट कीजिए प्लीज और ये बहुत आम बात है डॉक्टर उमर ने अभी कहा कि इन्होंने सैकड़ों अमवात देखी लेकिन इनको और मरीज तो खैर बहुत हजारों ही होंगे लेकिन इनको अब तक कोई ऐसा शख्स नजर नहीं आया जिसने मास्क पहना हो हमेशा बाहर निकलते और सोशल डिस्टेंसिंग उसको ये इन्फेक्शन लगा आप न्यूयॉर्क में रहती हैं तो थोड़ा सा हमारे सुनने वालों को बताइए कि जरूरी नहीं कि आप डॉक्टर हो ऑब्जर्वेशन आपका जो भी है ट्रायल में जो लोग आते हैं आपके पास तो कुछ बताइए हमें थोड़ा
मैं आपको एक एग्जांपल दे सकती हूँ कि जैसा मेरे बच्चे स्कूल जाते हैं एंड नाउ दे वेयर मास्क ऑल डे स्टिल हमें रिपोर्ट्स आती हैं एवरी अदर डे हम लोगों को स्कूल से एक रिपोर्ट आती है कि आज एक कोई या तो कोई फैकल्टी मेंबर था या फिर स्टूडेंट आके उसको कोरोना वायरस हुआ है और उसमें फिर हेल्थ डिपार्टमेंट ट्रैक करता है कि अगर इस दैट पर्सन के अगर उसका तो क्लोज कॉन्टेक्ट था क्लास के अंदर वैसे तो सब सोशल डिस्टेंस वगैरह के रूल्स को फॉलो कर रहे हैं तो अल्हम्दुलिल्लाह मेरे बच्चों को स्कूल में जाते हुए मास्क पहन के 3 मंथ हो गए हैं और स्टिल कोई ना कोई न्यूज आ रही होती है कि उनके स्कूल में कोरोना वायरस का केस आया है बट दे आर सेफ एंड आई स्ट्रॉन्गली बिलीव जो डॉक्टर उमर ने बोला है कि एज लॉन्ग एज आप मास्क पहन रहे हैं एंड आपका सोशल डिस्टेंस कायम है और आप हैंड वॉश कर रहे हैं तो आपको कोरोना वायरस कभी भी नहीं होगा आई वॉन्ट टू गिव द सेम मैसेज कि प्लीज प्लीज चाहे आप पाकिस्तान में हो चाहे न्यूयॉर्क के अंदर हो प्लीज वेयर योर मास्क वॉश योर हैंड एंड कीप द डिस्टेंस
आपका तो जाहिर एक ज़ाती तजुर्बा होता है मैंने कई ऐसे देखे इस पे सोशल मीडिया प्लेटफॉर्म पे कभी कभी जो मरीज होते हैं ना वो एक तरह से समझिए कि पब्लिक सर्विस के तौर पर वो अस्पताल से अपनी वीडियो बना के डालते हैं और वो जो तकलीफ बयान करते हैं ना कि जब वायरस उनको होता है उसके बाद जो उसमें एडवांस स्टेज होता है उसमें जो तकलीफ उन्हें उठानी पड़ी कितनी भयानक है वो तकलीफ मैं बहुत शुक्रिया अदा करती हूँ मिसबा जलाल साहब आपका और डॉक्टर उमर फारूक आपका कि आप आए और आपने बहुत मुफीद हमारे लिए मालूम आते हैं
शुक्रिया
तो सामीन ये थे हमारे दो महरीन मिसबा जलाल साहिबा न्यूयॉर्क से और डॉक्टर उमर फारूक फ्लोरिडा से इसके साथ ही शनाज अजीज को इजाजत दीजिए प्रोग्राम खत्म करने की ये भी बता दूं कि इन दोनों से गुफ्तगू का कुछ हिस्सा हम अपने आइंदा प्रोग्राम में आपको सुनवाएंगे उस वक्त तक के लिए खुदा हाफिज
आपकी राय हमारे लिए बहुत अहम है। फीडबैक देने के लिए फॉलो कीजिए हमारे सोशल मीडिया अकाउंट्स। ट्विटर और इंस्टाग्राम पर हमारा हैंडल है @UrduVOA।
प्रोग्राम आपने सुना राउंड टेबल।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।